यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। नेपाल सरकारको मुख्य सचिवमा लीलादेवी गर्तौला नियुक्त। स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न लगानीको वातावरण बनाउनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। दूरदराजका लागि वैकल्पिक ऊर्जाको प्रवर्धन गर्नुपर्नेमा ऊर्जा मन्त्री दीपक खड्काको जोड़। र गेमी आदिका कारण फिलिपिन्समा कम्तीमा 21 जनाको मृत्यु। सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा लीलादेवी गर्तौलालाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले कायम मुकायम मुख्य सचिव लीलादेवी गर्तौलालाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको मनोनयन गरेको जानकारी दिनुभयो। यसरी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पाल्पाका डाक्टर शिवराज अधिकारी नियुक्त हुनुभएको छ भने सदस्यहरूमा महोत्तरीका डाक्टर आरपी बिछार, धनुषाका डाक्टर रमेश प्रसाद सिंह, अर्घाखाँसीका डाक्टर प्रकाश कुमार श्रेष्ठ मनोनयन हुनुभएको छ। यस्तै झापाका डाक्टर गीता कुमारी पौडेल अधिकारी, अर्घाखाँसीका डाक्टर जयबहादुर टण्डन र दार्चुलाका गंगादत्त अवस्थी आयोगको सदस्यमा नियुक्त हुनुभएको संचार मन्त्री गुरूङले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार्नुपर्ने बताउनु भएको छ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओली समक्ष आर्थिक वर्ष 2080/81 कार्य सम्पादन प्रतिवेदन बुझाएपछि ग्रहण गर्नुहुँदै प्रधानमन्त्री ओलीले लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने र बोर्डलाई सार्वजनिक निजी साझेदारीको सेन्टर अफ एक्सिलेन्सका रूपमा विकास गर्ने गरी संस्थागत क्षमता विकास गरिने बताउनुभयो। सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परि निधन भएकाहरूको शव परीक्षण भइरहेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा मृतक 18 जनाको शव परीक्षण भइरहेको अस्पतालका फोरेन्सिक मेडिकल विभागका प्रमुख डाक्टर गोपाल प्रसाद चौधरीले बताउनुभयो। मृतकका आफन्तले उपलब्ध गराएको विवरण अनुसार सबै शवको पहिचान 72 घण्टाभित्र गर्ने उहाँले बताउनुभयो। शव पहिचानका लागि फिंगर प्रिन्ट, दाँतको विवरण, हुलिया र डीएनए परीक्षण विधि अपनाइएको छ। उहाँले फिंगर प्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट शव पहिचान नभए अन्तिममा डीएनए विधिबाट शव पहिचान गर्ने बताउनुभयो। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल आज महाराजगंज स्थित त्रिवी चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको फोरेन्सिक बिल्डिङको शव परीक्षण युनिटमा गई दुर्घटनामा परि ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको प्रतिवेदन एक साताभित्र समिति समक्ष पेश गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकले एक साताभित्रमा प्रतिवेदन समितिमा पेश गर्न पर्यटन मन्त्रीलाई निर्देशन दिने निर्णय गरेको हो। समितिका सभापति राजकिशोर यादवले समितिले चिठी लेखेर आइकाओको प्रतिवेदन मंगाउँदा पनि प्राप्त नभएको भन्दै चिठी लेख्न नपर्ने गरी अब समयभित्रै प्रतिवेदन बुझाउन आग्रह गर्नुभयो। यस्तै प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा सांसदहरूले मुलुकको हवाई सुरक्षामा गम्भीर लापरवाही गरेको भन्दै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वप्रति चर्को असन्तुष्टि व्यक्त गर्नुभएको छ। सांसदहरूले सौर्य एयरलाइन्सको विमान दुर्घटना सहित हालसम्म भएका विमान दुर्घटना र मानवीय क्षतिबारे कसले जिम्मा लिने भनी प्रश्न गर्नुभयो। उहाँहरूले प्रत्येक विमान दुर्घटनापछि छानबिन समिति बन्ने र समितिको प्रतिवेदन कार्यान्वयन नहुने प्रवृत्ति देखिएको भन्दै विमान दुर्घटनाबारे निष्पक्ष छानबिन गरी दोषी उपर कड़ा कानूनी कार्यवाही गर्न समेत माग गर्नुभयो। सांसदहरूले दुई अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी संचालनका लागि पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभा कानून न्याय तथा मानव अधिकार समितिले माध्यमिक तह कक्षा 12 पास गरेपछि नो अब्जेक्सन लेटर पाउने विषयमा सहमति गरेको छ। सरकारले छात्रवृत्ति सम्बन्धी ऐन 2021 रहेको व्यवस्थालाई संशोधन गर्न केही नेपाल ऐनमा गरेको प्रस्तावमा आज भएको छलफलपछि समितिले माध्यमिक शिक्षा तह प्लस टू पास गरेपछि नो अब्जेक्सन लेटर लिन सक्ने व्यवस्थामा सहमति गरेको हो। यसअघि हालको एसईईसम्म मात्रै माध्यमिक र प्लस टूलाई उच्च माध्यमिक मान्दै आएकोमा हाल कक्षा बाह्रसम्मलाई माध्यमिक शिक्षाभित्र राखिएका कारणले सरकारले स्पष्टताका लागि संशोधन प्रस्ताव प्रस्तुत गरेको थियो। नो अब्जेक्सन लेटर लिनका लागि 18 वर्षको उमेर पूरा हुनुपर्ने र 18 वर्ष उमेर नपुगेकाको हकमा अभिभावकले सुनिश्चित गरेको अवस्थामा विदेश पढ्न जान सक्ने व्यवस्था छ। प्रतिनिधि सभाका सांसदहरूले विद्यालय तहमा लैंगिक शिक्षा अनिवार्य गरिनुपर्नेमा जोड़ दिनुभएको छ। संसदको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसदहरूले विद्यालय तहका बालबालिकालाई लैंगिक शिक्षा दिन सके भविष्यमा लैंगिक हिंसा स्वत कम हुने विचार व्यक्त गर्नुभयो। ललितपुरमा चारजनामा हैजाको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षामा हैजा पुष्टि भएको इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा इपिडेमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डाक्टर मुकेश पौडेलले जानकारी दिनुभयो। हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका 14 स्थित सुधार केन्द्रका हुन्। उनीहरूमध्ये दुईजना उपचारका क्रममा भागेका छन् भने अन्य दुईजना मध्ये एकजना शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल र अर्को एकजनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। बर्खायामसँगै पानीजन्य रोग बढ़न सक्ने भएकाले पानी उमालेर मात्र खान चिकित्सकहरूको सुझाव छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकले उपभोग्य वस्तु तथा सेवाको मूल्य वृद्धि, बजार अनुगमनको अवस्था, उपभोक्ता हक संरक्षण र प्रवर्धनमा देखिएका समस्या र समाधानका विषयमा छलफल गरेको छ। छलफलमा उपभोक्ता कर्मीहरूले सरकारले बजार अनुगमन नगर्दा नागरिकले अखाद्य वस्तु खानु परेको भन्दै उपभोक्तालाई सहज र सुपथ मूल्यमा खाद्य वस्तुहरू साल्ट ट्रेडिङ र खाद्य संस्थानबाट आयात गरी सुपथ मूल्यमा आपूर्ति गर्नुपर्ने बताउनुभयो। बजारमा म्याद गुज्रेका, बढ़ी विषादी हालिएका खाद्य वस्तु खरिद गर्नुपर्ने भन्दै उपभोक्ता सम्बन्धी अधिकार कर्मीहरूले गुणस्तर, तौल र मूल्यमा नागरिक ठगिएको बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले दूरदराजका जनतामा पुग्ने गरी वैकल्पिक ऊर्जालाई प्रवर्धन गर्नुपर्ने बताउनु भएको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले आज आयोजना गरेको कार्यक्रममा वहाँले तल्लो र दूरदराजका जनतालाई लक्षित गरी योजना बनाउनु पर्ने बताउनुभयो। ऊर्जा मन्त्री खड्काले विद्युतको विकास नभएको तत्कालीन अवस्थामा वैकल्पिक ऊर्जाको महत्व रहेको स्मरण गर्दै अझै पनि कतिपय स्थानमा वैकल्पिक ऊर्जाको आवश्यकता रहेको बताउनुभयो। रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपालले लोकसेवा आयोगबाट सिफारिश भई आएका 27 जनशक्तिलाई नियुक्ति दिएको छ। रेडियो नेपालको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले नवप्रवेशी कर्मचारीहरूले रेडियो नेपालको पहुँच वृद्धि र प्रसारणलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यकारी निर्देशक केसीले सार्वजनिक प्रसारण उन्मुख रेडियो नेपालको प्रसारणमा सुधार गर्दै लोपोन्मुख वर्ग र समुदाय लक्षित विषयवस्तु उत्पादन गर्दा महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो। रेडियो नेपाल संचालक समितिका सदस्य तिलक जंग बुढाथोकीले रेडियो नेपालको संस्थागत सुधारमा नवनियुक्त कर्मचारीहरूको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभयो। नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले सकारात्मक सोच लिएर अघि बढ़न सके आफू र आफू रहेको संस्थाको विकास हुने भन्दै त्यसका लागि ऊर्जा प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। नायब कार्यकारी निर्देशक कृष्ण चन्द्र पौडेलले रेडियो नेपाल र यहाँको जनशक्तिको लगन र परिश्रमले गाउँ गाउँदेखि देश विदेशसम्म चिनाएको बताउँदै नयाँ जनशक्तिले त्यसमा थप अभिवृद्धि गर्दै लैजाने बताउनुभयो। यसै गरी हालै सेवानिवृत्त हुनुभएका दुई कर्मचारीलाई आज एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको छ। मुख्य समाचार सम्पादक हरिशरण लामिछाने र प्रशासकीय अधिकृतबाट अवकाश प्राप्त हुनुभएका दावा तामाङलाई रेडियो नेपालले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हो। ताइवानमा आएको गेमी आधीका कारण फिलिपिन्समा बाढ़ी र पहिरो जाँदा कम्तीमा 21 जनाको मृत्यु भएको छ। ताइवानमा आधीका कारण 3 जनाको मृत्यु भएको छ भने 220 भन्दा बढ़ी मानिस घाइते भएका छन्। ताइवान र फिलिपिन्समा क्षति पुर्याउँदै हाल गेमी आधी चीनको दक्षिण पूर्वी तटीय क्षेत्रतर्फ सक्रिय रहेको मौसमविदहरूले बताएका छन्। यसैबीच फिलिपिन्सको बाटन प्रान्तको लिमिया शहरमा 15 लाख लिटर औद्योगिक इन्धनले भरिएको ट्याङ्कर आँधीका कारण समुद्रमा डुबेपछि ती ट्याङ्करहरू समुद्रबाट निकाल्न अधिकारीहरू लागि परेका छन्। इन्धन ट्याङ्कर बोकेको मालवाहक डुंगा समुद्रमा डुब्दा हराइरहेका चालक दलका 9 सदस्यको पनि खोजी भइरहेको अधिकारीहरूले बताएका छन्। बंगलादेशमा आज राष्ट्रव्यापी निषेधाज्ञा कर्फ्यू आदेशलाई थप खुकुलो पारिएको छ। गत हप्ताको हिंस्रक विरोध प्रदर्शनका क्रममा सुस्तता आएसँगै निषेधाज्ञा आदेशलाई खुकुलो पारिएको हो। विद्यार्थी संगठनहरूले सरकारी जागिरमा आरक्षण नियमहरूको विरोधमा गरेको आन्दोलनपछि आएको अदालतको फैसलापछि आन्दोलनमा खासै ठूला झडपका घटना भएका छैनन्। प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिका रूपमा हेरिएको यो आन्दोलनमा गत हप्ता 191 जनाको मृत्यु भएको तथ्याङ्क उल्लेख छ। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
सार्वजनिक लेखा समितिको बिहिबार बसेको बैठकमा सांसदहरूले सबै उद्योगी व्यवसायीहरूले कानून अनुसार तिर्नुपर्ने विद्युत महसुल तिर्नुपर्ने बताउनु भएको छ। समस्यालाई अतिरञ्जित गरी व्यवसायीहरूको मानमर्दन गर्न नहुनेमा जोड़ दिनुहुँदै सांसदहरूले विवाद समाधानका लागि गठन भएका विभिन्न आयोगहरूको सुझाव र अदालतको निर्णय अनुसार उद्योगी व्यवसायीहरूले महसुल तिर्नुपर्ने बताउनुभयो। नेपाल विद्युत प्राधिकरण र उद्योगी व्यवसायीहरू बीचको डेडिकेटेड ट्रंकलाइन विद्युत महसुल विवादबारे छलफल गर्न बसेको बैठकमा सांसदहरूले विद्युत प्राधिकरण र व्यवसायीहरू बीचको विवाद बढ़दै जाँदा सरकार र व्यवसायीहरू बीच नै विश्वासको संकट देखिन थालेकाले हस्तक्षेपकारी भूमिका निर्वाह गरेर भए पनि समस्याको समाधान गर्नै पर्ने धारणा राख्नुभयो। बैठकमा सहभागी उद्योगीहरू पशुपति मुरारका अञ्चान श्रेष्ठ लगायतले विद्युत प्राधिकरणले पठाएको बिल अनुसारको महसुल सबै उद्योगी व्यवसायीहरूले नियमित रूपमा तिर्दै आएको भए पनि प्राधिकरणले विद्युत खपत गरेको भरपर्दो प्रमाण र बिल बिना थप शुल्क तिर्न पत्राचार गरेपछि विवाद शुरू भएको बताउनुभयो। उद्योगी व्यवसायीहरूले कानून अनुसार तिर्नुपर्ने महसुल तिर्न आफूहरू तयार रहेको तर नलिएको सुविधा बापतको शुल्क भने तिर्न नसक्ने अडान राख्नुभयो। नेपाल विद्युत प्राधिकरणले विगतमा नियमित लोडसेडिङ भएको समयमा उद्योगी व्यवसायीहरूलाई अतिरिक्त महसुल लिने गरी डेडिकेटेड ट्रंक लाइन मार्फत नियमित विद्युत उपलब्ध गराएको भन्दै सो अवधिको अतिरिक्त शुल्क माग गरेको बताइएको छ। बाँकेको जमुनाहा सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्षमा 1,11 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यको आलु आयात भएको छ। यसअघि आर्थिक वर्ष 2079-80 93 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यको आलु सो नाकाबाट नेपाल आयात भएको थियो।
अब खेल समाचार अझै बमबाट।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसएससी महिला एसिया कप खेलेर बिहिबार स्वदेश फर्किएको छ। नेपालले प्रतियोगिताको सम्मुख चरणमा युए पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गरेको थियो। पहिलो खेलमा युएलाई 6 विकेटले हराउँदै नेपालले प्रतियोगिताको इतिहासमा पहिलो जीत समेत दर्ता गरेको थियो। त्यसपछि दोस्रो खेलमा पाकिस्तानसँग 9 विकेट र भारतसँग तेस्रो खेलमा 82 रनले पराजित भएपछि नेपालको यात्रा सम्मुख चरणमा समाप्त भयो। स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा कप्तान इन्दु वर्माले भारत र पाकिस्तान जस्तो बलिया टोलीसँग खेल्ने धेरै पक्षमा सुधार आवश्यक रहेको बताइन्। कप्तान इन्दुले युएसँग जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको र सफल भएको बताइन्। नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अलराउण्डर दिपेन्द्र सिंह ऐरी क्यानेडियन फ्रेन्चाइज लीग ग्लोबल T20 लागि प्रस्थान गरेका छन्। दिपेन्द्र शुक्रबारदेखि शुरू हुने लीगमा भ्यानकुर प्यान्टर्सबाट खेल्दैछन्। सोही टोलीमा लेग स्पिनर सन्दीप लामिछाने समेत रहेका छन्। सन्दीप भने क्यानाडा पुगिसकेका छन्। त्यस्तै नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल पनि बिहिबार नै क्यानाडा प्रस्थान गरेका छन्। लीगको उद्घाटन खेलमा शुक्रबार बिहान टोरन्टो र भ्यानकुर भेट्ने तालिका रहेको छ। दिपेन्द्र र रोहित पहिलो खेलमा उपस्थित हुने छैनन्। रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लीग खेल्दैछन्। उनलाई टोरन्टो नेसनले अनुमोदन गरेको छ। दिपेन्द्रले यसअघि 2023 संस्करण मेन्टियल टाइगर्सबाट खेल्दै उपाधि समेत जितेका थिए।
अब मौसम। आगामी 24 घण्टामा बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुको साथै बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल सरकारको मुख्य सचिवमा लीलादेवी गर्तौला नियुक्त। स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न लगानीको वातावरण बनाउनु पर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। दूरदराजका लागि वैकल्पिक ऊर्जाको प्रवर्धन गर्नुपर्नेमा ऊर्जा मन्त्री दीपक खड्काको जोड़ र गेमी आधीका कारण फिलिपिन्समा कम्तीमा 21 जनाको मृत्यु। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।